نحمده ونصلي على رسوله الكريم. الحمد لله رب العالمين، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. میری ابھی کی گفتگو کا عنوان ہے موت اور اس کے بعد کی زندگی. دن زندگی کے مانگ کے لائے تھے چار دن، دن زندگی کے مانگ کے لائے تھے چار دن، دو آرزو میں کٹ گئے دو انتظار میں. اللہ رب العزت سورۃ قاف آیت نمبر 19 میں فرماتے ہیں، وجاءت سکرۃ الموت بالحق، وجاءت سکرۃ الموت بالحق، ذالک ما کنت منہ تحید. اور موت کی جاکنی، موت کی سختی حق لے کر آ پہنچی، یہی وہ چیز تھی اے انسان جس سے تو بھاگتا تھا. سورۃ آل عمران آیت نمبر 185، کل نفس ذائقۃ الموت، ہر نفس کو موت کا مزہ چکھنا ہے، امیر بھی غریب بھی، ڈاکٹر اور مریض بھی، بدحال خوشحال، جوان اور بوڑھا، ہر ایک کو موت کی گھاٹی میں سے گزرنا ہے. سورۃ القصص آیت 88، کل شیء ہالک الا وجہہ، اللہ تعالی کی ذات کے علاوہ ہر چیز ہلاک ہونے والی ہے. تین طرح کی مخلوقات کو اللہ تعالی نے پیدا کیا. ایک فرشتے ہیں جنہیں نور سے پیدا کیا گیا، دوسری مخلوق اللہ کی انسان ہے جنہیں مٹی سے بنایا گیا، اور تیسری مخلوق جن ہے جنہیں آگ سے پیدا کیا گیا. اللہ رب العزت سورۃ الرحمن میں جو ہے وہ جنوں اور انسانوں دونوں سے مخاطب ہوتے ہیں. قرآن میں واحد ایک سورۃ ہے جس میں جنوں اور انسانوں دونوں کو مخاطب کیا گیا ہے، اور دونوں جو ہیں یہ دونوں مخلوقات اللہ کے ہاں ذی حس، ذی شعور اور مختار ہیں، چاہے تو اچھے کام کرے چاہے تو برے کام کرے. جس طرح انسانوں میں دو طرح کے لوگ ہوتے ہیں، کچھ اچھے ہوتے ہیں نیک اور کچھ بد ہوتے ہیں برے ہوتے ہیں، اسی طرح جنوں میں بھی دو طرح کی مخلوق پائی جاتی ہے، کچھ نیک اور متقی ہوتے ہیں اور کچھ جو ہیں یہ برے ہوتے ہیں. انسان مٹی سے پیدا کیا گیا ہے، جن آگ سے پیدا کیے گئے ہیں. انسان جنوں کو دیکھ نہیں سکتے، جن جو ہیں انسانوں کو دیکھ بھی سکتے ہیں اور ہر جگہ پہنچ سکتے ہیں، چونکہ وہ آگ سے بنائے گئے ہیں تو وہ ہر جگہ جا سکتے ہیں، پہنچ سکتے ہیں، کہیں بھی جو ہے وہ پہنچ سکتے ہیں. اور جو برے جن ہوتے ہیں وہ انسانوں کو ستاتے ہیں، تنگ کرتے ہیں، اور جو اچھے اور نیک متقی جن ہوتے ہیں وہ جو ہے وہ انبیاء پر ایمان لاتے ہیں. جیسے رسول اللہ صلی اللہ علیہ وسلم جب طائف سے واپس آئے، طائف والوں نے آپ کا انکار کیا، تو آپ جو نماز پڑھ رہے تھے اور اس میں تلاوت کر رہے تھے وہ چند جنوں نے اس کو سنا اور وہ آپ پر ایمان لے آئے، حالانکہ آپ نے ان کو دیکھا بھی نہیں تھا. اور وہی کے ذریعے آپ کو بتایا گیا کہ جنوں نے جو ہے وہ تلاوت سنی ہے اور وہ آپ پر ایمان لائے ہیں. اور پھر مختلف ہمیں ایسے مواقع ملتے ہیں کہ جنہوں نے تلاوت کو سنا پھر وہ اپنی قوم کے پاس واپس آئے. اور سورۃ جن آپ پڑھیں بڑی تفصیل سے ہے، جس میں وہ اپنی قوم سے کہتے ہیں کہ ہم نے وہی کلام سنا جو کہ پہلے جو ہے، جیسے موسیٰ علیہ السلام پر بعض جن ایسے تھے جو ایمان لائے ہوئے تھے، تو انہوں نے کہا یہ تو وہی چیز ہے جو کہ موسیٰ علیہ السلام کی تعلیمات سے ملتی جلتی ہے. اور جنوں میں بھی ایسے شرک کرنے والے لوگ تھے جیسے کہ انسانوں میں پائے جاتے ہیں. تو بہرحال جو اہم بات ہے وہ یہ کہ میری اور آپ کی زندگی، اس کو ہم پانچ ادوار میں تقسیم کر سکتے ہیں. ایک انسانی زندگی، اس کے پانچ سٹیپ ہیں जिसमें सबसे पहला स्टेप जो है वो आलमे अरवाह का है। आलमे अरवाह जब इंसान दुनिया में भी नहीं आया था तो अल्लाह ताला ने तमाम रूहों को जमा किया। हजरत आदम अलैहिस्सलाम की तखलीक के बाद अल्लाह ताला ने उनकी पुश से कयामत तक आने वाली तमाम नस्लें जो थी उनकी रूहें पैदा की, उन्हें अकल और कुव्वते गोयाई अता की, उन सबको जमा किया और उनसे पूछा, अलस्तु बे रब्बिकुम, क्या मैं तुम्हारा रब नहीं हूं? उन्होंने कहा, फालू बला शहीदना, हाँ क्यों नहीं, हम इसकी गवाही देते हैं। और इस तरह आलमे अरवाह से इंसानी जिंदगी के सफर की इब्तदा होती है। शौरी लाशौरी तौर पर ये वादा अल्लाह की बंदगी का हर इंसान की फितरत में पाया जाता है। तो ये है पहला स्टेप, पहला दौर। दूसरा दौर जो है वो माँ के पेट में, जब बच्चा माँ के पेट में होता है और जब वो 4 माह का हो जाता है तो उसका किस फरिश्ता जो है अल्लाह ताला के हुक्म से लिख देता है, उसके लिए तय हो जाता है कि वो उसका रिज्क कहाँ से आएगा, कहाँ से खाएगा, कितना खाएगा, कितनी देर कितना अरसा वो दुनिया में जो है वो जिंदा रहेगा, नेक होगा या बद होगा, और फिर कब उसको मौत आएगी, कहाँ पे किस हाल में, ये चीजें जो है वो तय हो जाती हैं। तो माँ के पेट में बच्चा कम से कम तकरीबन कमोबेश 9 माह की मुद्दत जो है वो गुजारता है। और इंसान की तखलीक का जब अल्लाह रब्बुल इज्जत जिक्र करता है तो इसका जो है वो जा बजा कुरान में जिक्र करता है। जैसे आप देखिए सूरत अल अहकाफ आयत नंबर 15, हमलत हु उम्मू कुरहू वदअत हु कुरहा, इंसान की माँ ने उसे तकलीफ बर्दाश्त करके पेट में रखा और तकलीफ बर्दाश्त करके उसे जना। तो ये 9 माह का अरसा माँ के लिए बड़ी तकलीफ का होता है और बच्चा जो है उसको आराम से जो है वो रिस्क भी मिल रहा होता है, खाना भी मिल रहा होता है और उसकी माँ के पेट ही की दुनिया होती है। और ये अरसा जो है वो किसी कोई 6 माह में भी आ जाता है बाहर, कोई 7 माह, कोई 8 माह, वैसे आम रूटीन में जो मुद्दत है वो तकरीबन 9 माह है, कुछ दिन कमोबेश हो जाती है। तो ये दूसरा दौर है। अगर आप सोचें तो आलमे अरवाह जो पहला दौर है वो हमें याद नहीं है, दूसरा जो माँ के पेट का जमाना है वो भी याद नहीं है, तीसरा दौर जो सबसे मुख्तसिर है यूं देखें तो, क्योंकि किसी के लिए दुनिया की जिंदगी चंद घंटे भी हो सकती है, चंद दिन हो सकती है, चंद महीने या चंद साल, और ये है आलमे हयात। आलमे हयात दुनिया की जिंदगी का जमाना, ये तीसरा दौर है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का इरशादे मुबारक है, मेरी उम्मत के लोगों की उम्रें 60 और 70 साल के दरमियान है। इसे तिर्मिजी ने रवायत किया है, कमोबेश लोग इतना ही अरसा इस दुनिया में कयाम करते हैं। और अब अगर देखें तो अब जवानी की अमवात का रेशो बड़ी तेजी से बढ़ रहा है, 25, 30, 35, 40, और अगर जो है वो लोग और उम्र पाए तो ये 60 के करीब करीब, 50, 60, और बहुत कम लोग हैं जो ज्यादा उम्र जो है वो पाते हैं। तो दुनिया की जिंदगी दूर तक फैला हुआ एक मैदान नजर आती है, सिमट जाए तो लम्हा बन जाती है। और दूर तक जो फैला हुआ मैदान है इसमें आप अपनी ख्वाहिशात और अपनी प्लानिंग, अपने मंसूबे, बच्चों की प्लानिंग, औलाद की, रिश्तेदारों की, पढ़ाई की, घर बनाना, बिजनेस, कारोबार, लेन देन, रिश्ते नाते। पिछले दिनों मेरी एक बुजुर्ग बूढ़ी औरत से बात हुई तो कह रही थी कि बच्चों की सबकी शादी हो गई है, तो मैंने कहा अल्लाह का शुक्र है अब आप खुश हैं। तो उनकी एक बेटी जवानी में फौत हुई थी, जैसे यूं समझ लें कि 33, 33, 34 साल में उनकी बेटी फौत हुई, और जब वो फौत हुई तो छोटी छोटी 2 बेटियों को छोड़कर चली गई। तो वो उन 2 नवासियों को बहुत याद करती थी कि बस अल्लाह उनकी फराइज से फारिग कर दे, अपनी बेटियों से भी ज्यादा। फिर मैंने उनसे पूछा कि अच्छा अब आपकी नवासी, एक की भी शादी होगी, दो दो की भी होगी, अब आप खुश हैं? कहती हाँ मैं खुश तो बहुत हूँ, अब मेरी पोतियां। तो फिर उनकी जो बड़ी पोतियां थी, एक की शादी हुई, 2 की शादी हो गई, तो मैंने कहा अच्छा अब आप खुश हैं, अब आप अल्लाह का शुक्र है अल्लाह ने आपके ये फराइज भी तय करा दिए, ये भी करा दिए, तो अब आप मुतमिन है। तो फिर अपने जो मजीद उनके जो बच्चे पोतियां पोते और जो उनके औलाद के मसाइल थे वो उस पर गौर व फिक्र कर रही थी और गमजदा थी। फलां बेटे की जॉब नहीं है, उसका घर टूटा हुआ है, बहुत ही वो मुश्किल में है, और वो बेटी जो है वो फलां जो उसकी बेटी है अब उसका रिश्ता हो जाए। तो मैं आगे से उनसे हंसने लगी, हमारे रिश्तेदारों में तो मैं उनसे हंसने लगी। मैंने कहा कि अल्लाह का शुक्र अदा करके अब इस बात पे सोचना चाहिए कि अब तो चल चलो के दिन है, किसी वक्त भी जो है वो बारी आ सकती है, और अगर आप अपनी प्लानिंग विशेष और दुनिया के लिहाज से चीजों को देखें इसका कोई एंड नहीं है। पहले अपनी फिक्र, अपने बच्चों की फिक्र, फिर बच्चों के बच्चों की फिक्र, इसी में इंसान लगा रहता है यहां तक कि मौत का फरिश्ता आता है और जो है वो कहता है कि चल, और उस वक्त इंसान कहता है कि ठहरो ठहरो अभी रुको, अभी तो मैंने कर्जे बड़े लिए हुए हैं, मैंने तो उन कर्जों का कुछ भी नहीं किया, अभी तो मेरी नमाजें रहती हैं, नमाजें तो मैंने कभी पढ़ी ही नहीं थी, और कुरान मेरा सिलेबस उसको तो मैंने समझा ही नहीं था, जरा ठहरो ठहरो मुझे थोड़ी सी मोहलत दे दो। फिर जो है अब आपको देखें, आप इस बात पे गौर करें कि मौत का वक्त जो मुकर्रर है, अल्लाह रब्बुल इज्जत कुरान में पुकार पुकार कर कहते हैं, बार बार कहते हैं, एक लम्हा ना पहले हो सकता है और ना बाद में हो सकता है, जिसका जो वक्त मुकर्रर है उस वक्त पर मौत जो है वो आ जाएगी। कोई जहाज पर सवार होने लगा है, जहाज में बैठा है, किसी के घर शादी का जो है वो वक्त है, कोई शादी की तैयारी कर रहा है, कोई गाड़ी चला रहा है, किसी की यूं देखें तो दुनिया की जिंदगी में हमें लगता है कि ये तो अभी नहीं जा, इसको नहीं जाना चाहिए, अपने बारे में सोचे तो लगते हैं नहीं नहीं मेरे तो अभी ये काम रहते हैं, पता नहीं अभी क्या क्या मेरे काम है, इतने गुनाहों की गठरियां हैं सबसे बढ़कर, कि अभी तो मैंने उनकी माफी भी नहीं मांगी, अस्तगफार भी नहीं किया, अभी आखिरत की मैंने तैयारी भी नहीं की। छुट्टी दुनिया में अगर हमें कोई एक दावत हो, एक कार्ड भी मिल जाए कि फलां जगह शादी है, फलां पार्टी है, फलां जो है वो बच्चे की पढ़ाई की मुकम्मल होने पर ग्रेजुएशन की उन्होंने पार्टी किया, कितनी हम तैयारी करते हैं, कैसे कपड़े पहनेंगे, कैसे जाएंगे, क्या गिफ्ट देंगे, वहां पे क्या होगा, फिर क्या करेंगे, हर छोटी से छोटी चीज की जो है हम तैयारी करते हैं। लेकिन सोचने की बात यह है कि मैंने और आपने अल्लाह के पास जाने की क्या तैयारी की है। यौमा यकूमुन नासु लिरब्बिल आलमीन, उस दिन इंसान जो है वो अल्लाह रब्बुल आलमीन के सामने जो है वो खड़े होंगे, और खड़े होकर होगा क्या, हिसाब किताब होगा। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ये हदीस बहुत ही अहम है कि आपने फरमाया, इसे अब्दुल्लाह बिन मसूद रजी अल्लाह उन्होंने रवायत किया है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कयामत के दिन आदम के बेटे के पांव इस वक्त तक सिरक नहीं सकेंगे जब तक इससे पांच चीजों के बारे में सवाल ना कर लिया जाए। आदम का बेटा हर इंसान अपने पांव हिला नहीं सकता, जुम्बिश नहीं कर सकता, मूव नहीं कर सकता, जब तक के फाइव क्वेश्चन जो है वो आंसर ना कर ले, जिनमें से पहला है कि उसकी उम्र के बारे में, कि उसने उसे किन कामों में सरफ किया। उम्र 20 साल, 25, 30, 50, 60, जितने भी साल उसने गुजारे अल्लाह एक एक लम्हे का हिसाब लेगा। जैसे किसी का शौहर उसको पैसे देता है, एक एक पैनी का हिसाब लेता है, पेरेंट्स बच्चों को पैसे देते हैं, एक एक पैनी का हिसाब लेते हैं कि तुम्हें इतने पैसे दिए थे मंथली, जो तुम्हारी पॉकेट मनी थी वो तुमने कहाँ खर्च किए, तो बिल भी रखते हैं, गिनते भी रहते हैं, सोचते भी रहते हैं कि यहाँ खर्च किए वहां खर्च किए। और अक्सर आप कभी मॉल में जाएं और किसी ग्रोसरी स्टोर में आप शॉपिंग करके आए, और अगर आप देखें तो क्या महसूस होता है, अगर कहीं ग्रोसरी करने जाएं और ग्रोसरी करके वापस आए, हालांकि पता होता है कि हिसाब देना है, बिल मेरे पास है, लेकिन आपने वो $200 आप लेकर गए हैं और आप दो तीन दुकानों पर गए, आप वापस आए और आप जरा देखें तो पता नहीं चलता कि इतने डॉलर कहाँ गए। आप एक्टिव होते हैं, चुकन्ने होते हैं और साथ साथ हिसाब भी कर रहे होते हैं, लेकिन फिर भी 20, 25, 30, 40, कभी इससे ऊपर नीचे पता नहीं चलता, पैनी और क्वार्टर की तो बात ही आप ना करें, पता नहीं चलता पैसे कहाँ गए। और अब आप देख लें, और आप सुबह उठें और फिर रात जब हो बिस्तर पर लेटें, फिर आप अपने एक दिन के टाइमिंग की ऑडिटिंग करें, कि आज के दिन में मैंने क्या खोया और क्या पाया, आज मैंने क्या क्या काम किए। तो लगता है कुछ भी नहीं किया। अभी स्प्रिंग ब्रेक शुरू हुई है, आपकी बहुत सी प्लानिंग होगी, आप खूब सोच रहे होंगे ये करना है वो करना है, होमवर्क भी करना है, प्रोजेक्ट भी करना है, फला पार्टी में भी जाना है, और खेलना भी है, गेम्स भी हैं, फला है। लेकिन फिर आप देखिएगा कि जब स्प्रिंग ब्रेक के लास्ट डेज होंगे तो आप सोचें तो लगता है कि ये काम मैंने अभी करने थे, छुट्टियां पता नहीं कैसे गुजर गई। आप में से कोई छुट्टी जाता है पाकिस्तान 1 महीना 2 महीने, जाने से पहले एक लंबी चौड़ी फेरिस्त और काम होते हैं कि ये ताजियत है, ये इयादत है, ये खुशी में शादी में शिरकत करनी है, फलां जगह जाना है, फलां जगह जाना है, शॉपिंग करनी है, अम्मी के ये काम करने हैं, अब्बू के ये करने हैं, फलां जगह मिलना है। और आप देखिए आप कितने मेहनत से कितनी प्लानिंग से सब काम कर रहे होते हैं, लेकिन छुट्टी का पता भी नहीं चलता वो 1 महीना थी या 4 महीने थी। लगता है कि बहुत जल्दी वक्त जो है वो गुजर गया। आप ये बात याद रखें कि इंसान की जिंदगी जो है वो बर्फ की तरह है, बर्फ पिघलती जाती है और पिघल कर मेल्ट होकर पानी बन जाती है। तो जिंदगी जब पिघल जाती है तो वो मौत का नाम बन जाती है, फिर मौत। एक एक बुजुर्ग कहते हैं कि मैंने जिंदगी की हकीकत एक बर्फ बेचने वाले से सीखी, जो बर्फ बेच रहा था और कह रहा था कि रहम करो उस शख्स पर जिसका सरमाया घुला जा रहा है, रहम करो उस शख्स पर जिसका सरमाया घुला जा रहा है। और अब बर्फ बेचने वाला सुबह से लेकर शाम तक अगर वो एक्टिव नहीं होता, अगर वो आवाजें नहीं लगाता, तो उसकी उसको दो नुकसान होंगे। एक तो उसने बर्फ के खरीदने पर जो पैसे लगाए थे वो सारे उसके जाया हो जाएंगे, बर्फ मेल्ट हो जाएगी। दूसरा ये कि नफा भी कुछ नहीं मिलेगा, वक्त भी जाया हुआ। इसी तरह ये जिंदगी जो है ना, ये जिंदगी है, चंद घड़ियां, चंद महीने, चंद साल, ये जितनी भी है इसमें मुझे और आपको जन्नत कमानी है। मेरा और आपका गोल, मेरी और आपकी मंजिल रब की रजा और जन्नत है। कमा खलकतुल जिन्ना वल इंसा इल्ला लियाबुदून। अल्लाह रब्बुल इज्जत सूरह ज़ारियात में फरमाते हैं, मैंने जिन्नों और इंसानों को इसीलिए पैदा किया कि वो मेरी इबादत करें। कुरान में बार बार इंसान को उसका मकसद जिंदगी याद दिलाया जाता है कि ए इंसान तू जो है वो फना के सफर में है, ए इंसान तुझे हमेशा दुनिया में नहीं रहना, एक वक्त एक घड़ी ऐसी आएगी कि फिर मेरे दरबार में तुझे हाजिर होना होगा। और अगर अपनी इस जिंदगी को लोग जाया कर दें, PhD हैं, डॉक्टर हैं, MPhil हैं, फार्मासिस्ट हैं, और बड़ी बड़ी डिग्रियां उनके पास हैं, लेकिन उनके पास अल्लाह की अतात की डिग्री नहीं है, अल्लाह को उन्होंने राजी नहीं किया, कुरान मजीद का मताला नहीं किया, उसको तर्जमा तफसीर से नहीं पढ़ा, फिर हदीस का मताला नहीं किया, सुन्नत रसूल अल्लाह की सुन्नत क्या थी, आपने कैसे जिंदगी गुजारी उसका मताला नहीं किया। मेरी प्यारी बहनों, मेरी माओ और बेटियों, आप जरा सोचें कि हम अल्लाह को क्या जवाब देंगे। अल्लाह तो पूछेगा कि तुमने जिंदगी किन कामों में फना कर दी, तुमने उस उम्र के बारे में कि उसने उसे किन कामों में सरफ किया, पूरी उम्र जितनी भी उम्र है, नंबर एक तुमने किन कामों में अपनी उम्र को लगाया, क्या कंप्यूटर में बैठ के चैटिंग करते हुए, गलत साइट पे जाके, लैपटॉप पे खेलते रहे, या फिर जो है वो सेलफोन दूसरे फोन उस पे बैठकर हम बातें करते रहे, बाइटिंग बैक बाइटिंग कर रहे थे, चुगली कर रहे थे, इधर उधर की बातें, गैर जरूरी बातें, या फिर ये कि खेलते कूदते, क्योंकि आज के इस दौर में बोरिंग की बीमारी बहुत ज्यादा है, बोर, नथिंग टू डू व्हाट टू डू, कि कुछ भी नहीं है क्या करूं मैं, बहुत बोर, क्या हो रहा है मैं बोर हो रही हूँ, मैं बोर हो रही हूँ, या फिर ये डिप्रेशन की बीमारी, डिप्रेशन। और जो मुसलमान है वो कभी डिप्रेस नहीं होते, जब मुसीबतें तकलीफें आती हैं तो काफिर है जो मायूस होता है अल्लाह की रहमत से, अल्लाह की उम्मीद से, और कभी तो वो टकरा कर खुदकुशी भी कर लेता है, लेकिन जो मोमिन है वो दोनों खैरों में से एक खैर समेटते रहते हैं। मुसीबत आए, तकलीफ आए, मौत आ जाए, घर में कोई एक्सीडेंट हो जाए, जॉब छूट जाए, خدا نہ خواستہ کوئی بھی ناگہانی مصیبت تکلیف بیماری آ گئی تو مومن کیا کرتا ہے؟ اس وقت جو ہے وہ صبر کرتا ہے، صبر کا پہاڑ بن جاتا ہے، اللہ کے فیصلے پہ راضی ہو جاتا ہے اور محنت کرتا ہے کہ یہ مصیبت بھی اللہ کی طرف سے آئی ہے، اور اگر کوئی موت آئی تو وہ میری بہن چلی گئی، وہ میرا بھائی چلا گیا، مجھے بھی جانا ہے، اب میں کیا کروں، میں کیسے اپنے رب کو راضی کروں، میں کیسے آخرت کی تیاری کروں؟ تو وہ سو کر بیٹھ کر ادھر کی باتیں کر کے ڈپریس ہو کے، مایوس ہو کر، بد دل ہو کر، پریشان ہو کر اپنی زندگی اور اپنے وقت کو ضائع نہیں کرتا۔ میری پیاری بہنوں، زندگی اتنی تھوڑی ہے، وہ اس لیے نہیں ہے کہ اس کو رو کر گزار دیں یا اس کو سو کر گزار دیا جائے یا مایوس ہو کر یا ڈپریس ہو کر گزار دیا جائے، نہیں، بلکہ مجھے بڑی خوبصورت بات لگتی ہے کہ جیسے کسی کے پاس ایک ہی روٹی ہو، وہ خود بھوکا ہو، اس کو پرندوں کے آگے نہیں پھینکے گا، اسے خود بھی ضرورت ہے کہ وہ کھانا کھائے اور اپنے بچوں کو بھی کھلائے، پرندوں کے آگے نہیں پھینکے گا۔ کسی کے پاس ایک ہی پانی کی چھاگل ہو، پانی کا ایک ہی برتن ہے، خود وہ پیاسا ہے اور اس کو لمبا سفر طے کرنا ہے، جنگل کا سفر ہے، صحرا کا، ڈیزرٹ کا، اور پانی بہت تھوڑا ہے، اور آپ کو پتا ہے صحرا کے سفر میں پانی کا ایک ایک قطرہ، ایک ایک بوند زندگی اور موت کا جو ہے وہ فیصلہ کرتی ہے۔ ایک ہی زندگی ہے، اس سے آخرت کمانی ہے، رب کو راضی کرنا ہے، تو اس کو ایسے نہیں ضائع کریں گے۔ تو وہ اس پانی سے ہاتھ اور پاؤں نہیں دھوئے گا کہ ضائع ہو جائے گا، بلکہ کیا کرے گا، بچا کے رکھے گا تاکہ رب کو جو ہے وہ راضی کر سکے، وہ پانی خود پیے گا کیونکہ زندہ رہنا چاہتا ہے۔ تو اسی طرح جو ایک اچھا مسلمان ہے وہ اپنے وقت کو ضائع نہیں کرتا، وہ قرآن پڑھتا ہے، کبھی حدیث پڑھتا ہے، کبھی سیرت کا مطالعہ کرتا ہے، کبھی اللہ کے حقوق ادا کر رہا ہے، کبھی بندوں کے حقوق ادا کر رہا ہے، اس لیے کہ اللہ تو پوچھے گا کہ تو نے زندگی کو کس کام میں صرف کیا۔ دوسری بات اس کی جوانی کے بارے میں کہ اس نے اسے کن مشاغل میں پرانا کیا، فنا کیا۔ جوانی، بر جوانی توبہ کردن شیوائے پیغمبری۔ اور جوانی جو ہے، اگر ہم دیکھیں ہماری زندگی کے تین دور ہیں، ایک بچپن، دوسرا جوانی، تیسرا بڑھاپا۔ بچپن جو ہے اس میں اتنی سمجھ نہیں ہوتی، بڑھاپے کا یقین نہیں ہے، آئے گا بھی کہ نہیں آئے گا، اور لے دے کے یہ جس میں دن جن دنوں میں سے ہم گزر رہے ہیں، یہ جوانی کے دن ہے نا۔ رسول اللہ صلی اللہ علیہ وسلم نے جب اسلام کی شمع روشن کی، لوگوں کو اسلام کی دعوت دی، تو زیادہ تر جوان تھے جو ایمان لائے، اور آپ دیکھیں کہ ان جوانوں نے اپنی جوانیاں جو تھی کیسے دین اسلام کے لیے وقف کر دی، صرف کر دی، فنا کر دی۔ اور آج دیکھیں آپ بھی کہ آج کا نوجوان جو ہے وہ کیا کرتا ہے، کہاں ہے، پاؤں اس کے تھرکتے ہیں، وہ ناچتا ہے، ڈانس کرتا ہے، آنکھیں لڑاتا ہے، دل کہیں اور دیا ہے، دل لگاتا ہے، کہیں جو ہے وہ افسانے ہیں، ناول ہیں، کتابیں ہیں، کہانیاں ہیں، کہیں ڈرامے ہیں، فلمیں ہیں، موویز ہیں، گیمز ہیں، کہیں چیٹنگ ہے، سیل ہے، ہیل ہے، کیا ہے، تو کہاں ہے آج کا نوجوان؟ ہزاروں خواہشیں ایسی کہ ہر خواہش پہ دم نکلے، بہت نکلے میرے ارماں لیکن پھر بھی کم نکلے۔ حضرت یوسف علیہ السلام نوجوان تھے، اتنے خوبصورت تھے کہ صحیح مسلم کی روایت ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب میں معراج پر گیا تو میں نے یوسف علیہ السلام کو دیکھا، تو آدھا حسن پوری دنیا کا، آدھا حسن یوسف کے پاس ہے اور آدھا پوری دنیا میں ہے۔ دنیا میں جتنے بھی خوبصورت ہیں چیزیں، لوگ، انسان، آدھا حسن حضرت یوسف علیہ السلام کے پاس اور آدھا حسن دنیا کے پاس، لیکن وہ اپنے حسن سے مغرور نہیں ہو گئے، وہ اپنی بیوٹی سے، انہوں نے ایسا نہیں کہ اپنی بیوٹی کی وجہ سے وہ اللہ کی اطاعت کی حدوں سے نکل نکل گئے۔ حضرت یوسف علیہ السلام نے اپنی جوانی کی حفاظت کی، وقت کی خوبصورت عورت نے، دولت مند عورت نے، بادشاہ کی جو بیوی تھی اس نے ان کو ورغلانے کی کوشش کی، اپنے نفس سے بہلانے کی کوشش کی، تو انہوں نے کہا معاذ اللہ کہ میں اللہ کی پناہ مانگتا ہوں۔ نفس تو برے کام کی طرف ابھارتا ہی ہے، جو ہمارا نفس ہے، ایسا نفس جو برائیوں کی دعوت دیتا ہے، وہ تو دعوت دیتا ہی ہے، لیکن مجھے اپنے اللہ سے ڈر لگتا ہے، آئیے یوسف بن جائیں اور بی بی مریم کی طرح، उनकी वालदा ने उन्हें वक्फ कर दिया था। बीबी मरियम ने कैसे अपनी इज्जत और असमत की हिफाजत की, कैसे बैतुल मकदस में बैठी अल्लाह का जिक्र इबादत करती थी, और बिन मौसम के फल उनके पास आते थे। और अल्लाह ताला कहते हैं कि मैंने बीबी मरियम को चुन लिया था, चुने हुए लोगों में से थी। हजरत आयशा सदीका रजी अल्लाह अन्हा को देख लीजिए, रसूल अल्लाह की वफात के बाद तकरीबन आधी सदी 48 साल वो जिंदा रही। एक ये कंवारी बीवी थी, नौ उम्र थी, बहुत छोटी उम्र थी, दीन सीखा भी, औलाद नहीं थी, कहीं रोना धोना नजर नहीं आता कि औलाद नहीं है तो मैं क्या करूं। बहुत खूबसूरत थी तो उनका एक लकब हुमैरा था, हजरत आयशा सदीका रजी अल्लाह अन्हा का लकब हुमैरा था। और अहमर जो है सुर्ख को कहते हैं, सुर्ख व सफेद, रंग भी बहुत सफेद, प्यारी भी बहुत। उनका निकाह आसमानों पर ही अल्लाह ताला ने रसूल अल्लाह से कर दिया था, और इसके बावजूद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम का साथ दिया, और आपके बाद आधी सदी तक लोगों को दीन की तरफ दावत देती रही। तो जितने भी हमारे जवान बेटियां और बेटे हैं, और जो भी जवान हैं, आप सब, उन सब के नाम एक सवाल है जो कि रसूल अल्लाह की हदीस से पता चलता है कि जवानी के बारे में अल्लाह पूछेगा कि उसने इन्हें किन मशागिल में पुराना किया। आइए अपनी जवानियों को पुराना कर दे, फना कर दे, अल्लाह की बंदगी में, कुरान पढ़ने पढ़ाने में, अल्लाह का जिक्र करने में, अल्लाह की बातें करने में। और आज उम्मत मुस्लिमा का सबसे बड़ा ड्रॉबैक जो है, सबसे बड़ा अलमिया, सबसे बड़ी मुसीबत यह है कि आज हमारा नौजवान तबका जो है ना, आज हम अपने नौजवान तबके की तालीम और तरबियत में जो है वो पीछे हैं। उसमें मेहनत करने की जरूरत है, और बच्चे बहुत अच्छे हैं, बच्चे बहुत अच्छे हैं, लेकिन जरूरत है कि हम अपने बच्चों को कुरान की तरफ लाएं, दीन की तरफ लाएं, उन्हें मकसद जिंदगी दें। और हमारी ये बहन जो जवानी में फौत हो गई, तो उनकी मौत मुझे और आपको एक पैगाम देती है, और वो क्या पैगाम है, एक ही बात है कि ख्वाहिश हर एक पूरी हुई उसके बाद क्या, ख्वाहिश हर एक पूरी हुई उसके बाद क्या, दुनिया अगरचे मिल भी गई उसके बाद क्या, पेशानी बहार पे तहरीर है खिजां, फूलों से शाख शाख सजी उसके बाद क्या। फिर तीसरी बात है उस माल के बारे में कि उसने उसे किन तरीकों से हासिल किया, कि जो माल कमाया वो हलाल था। ये एक बिग क्वेश्चन है, हर मुसलमान को इस पे सोचना चाहिए कि अर्निंग रिसोर्सेज जो हैं वो हलाल है कि हराम। फिर उसके बाद चौथी बात है कि फिर उन्हें किन कामों पर खर्च किया, किन चीजों पर, किन राहों पर, वो ठीक जगह पे खर्च किया या गलत जगह पे खर्च किया। तो माल के बारे में भी अल्लाह ताला पूछेगा। इंसान कहता रहता है मेरा माल मेरा माल मेरा माल, इंसान का माल वही है जो उसने खाकर खत्म कर दिया या पहनकर पुराना कर दिया, बाकी जो कुछ भी है वो अपने वारसों के लिए छोड़ जाने वाला है। और पांचवी बात, और इस बात के बारे में पूछा जाएगा कि जो इल्म इसने हासिल किया इस पर कहां तक अमल किया, तो इल्म के बारे में भी पूछा जाएगा कि कुरान पढ़ा था, माँ किताबुक, क्या किताब का इल्म हासिल किया था, क्या सीरत का इल्म हासिल किया था। ये मेरा और आपका सिलेबस है, पूरे कुरान को तर्जमा तफसीर से पढ़ना, उसके बाद जो है वो सीरत की रोशनी में अपनी जिंदगियों को बदलना। तो मेरी प्यारी बहनों, ये जो तीसरा दौर है दुनिया की जिंदगी का, ये सबसे कम है, सबसे मुख्तसर है, लेकिन सबसे अहम है। अगर इसको जाया कर दिया, अगर इसमें हमने अपनी आखिरत की तैयारी ना की, अगर इसमें हमने जन्नत ना कमाई, तो मैं और आप फिर अल्लाह को क्या जवाब देंगे, सोच लीजिए। और चौथा दौर जो है वो कब्र का जमाना है। अल्हाकुमुत्तकासुर हत्ता ज़ुरतुमुल मकाबिर, सूरह तकासुर में अल्लाह रब्बुल इज्जत फरमाते हैं ज्यादा से ज्यादा दौलत हासिल करने की धुन ने तुम्हें गफलत में डाल रखा है, हालांकि इसी फिक्र में तुम लबे गौर तक पहुंच जाते हो। तो कब्र की जिंदगी, कब्र की जिंदगी जो है ये, इसमें से हर एक को गुजरना है, और ये जिंदगी जो है इसका सफर जारी है। जो भी मरता है उसके बाद वो कब्र में जाकर अपने सफर को जारी रखता है, और ये सफर कब तक जारी रहेगा, जब तक कयामत ना आ जाए। और कब्र में, कब्र जो है उसमें मुर्दा जो है अपने आमाल के मुताबिक उसमें जो है वो उसको जजा या सजा मिलती रहती है, رسول اللہ صلی اللہ علیہ وسلم نے ایک طویل حدیث کے آخر میں فرمایا کہ قبر جو ہے وہ یا تو جنت کے گڑھوں قبر یا تو جہنم کے گڑھوں میں سے گڑھا بن جاتی ہے یا جنت کے باغوں میں سے ایک باغ بن جاتی ہے. اور پانچواں جو دور ہے یہ ہمارے سفر کی آخری منزل ہے اور یہ ہے عالم آخرت. عالم آخرت اس میں انسان جو ہے وہ جب قیامت آئے گی انسان اٹھایا جائے گا, حشر کا میدان ہوگا اور ہر شخص کو اس کے کیے کے مطابق جو ہے وہ عمل کی جزا یا سزا جو ہے وہ ملے گی. اس وقت میں آپ کے سامنے چند ایک باتیں رکھتی ہوں اور یہ باتیں جو ہیں موت سے متعلق ہیں اور اس کے بعد قبر سے متعلق. اب آپ دیکھیے کہ موت کے وقت ہر شخص کی یہ ذمہ داری بنتی ہے کہ امید سے ہو. جیسے بعض اوقات زندگی میں ایسا ہوتا ہے کہ ایسا محسوس ہوتا ہے کہ جیسے اس کا آخری وقت آ گیا ہے, بیماری یا اس کی جو تکلیف ہے اس کو دیکھ کر محسوس ہوتا ہے, تو جو قریبی لوگ ہیں ان کو پتا چلتا ہے. تو ایسے موقعوں پہ کیا کرنا چاہیے, اس سلسلے میں انہیں امید دلانی چاہیے, اللہ کی رحمت کی امید دلانی چاہیے, انہیں مایوس نہیں کرنا چاہیے. صحیح مسلم کی جو ہے یہ روایت ہے, اس سلسلے میں جو ہے اسے بخاری نے بھی روایت کیا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا مومن کو جب موت آتی ہے اور اسے اللہ کی رضا مندی اور عزت افزائی کی بشارت ملتی ہے تو اسے آئندہ کی چیزیں سب سے زیادہ محبوب ہو جاتی ہیں, اور دوزخی بندہ جس کا خاتمہ خراب ہوتا ہے ایسے سخت حالات میں آگ کی بشارت سنتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم ایک آدمی کے پاس گئے, وہ مر رہا تھا. آپ نے پوچھا تیرا کیا حال ہے؟ اس نے کہا مجھے اللہ کی رحمت کی بھی امید ہے اور اپنے گناہوں سے ڈرتا بھی ہوں. تو آپ نے فرمایا ایسی حالت میں جس بندے کے دل میں یہ دونوں چیزیں جمع ہو جائیں, اللہ کا خوف اور اللہ کی رحمت کی امید بھی, تو اللہ اس کی امید پوری کرتا ہے اور جس چیز سے وہ ڈرتا ہے اللہ اس سے بے خوف کر دیتا ہے. تو اس سے یہ بات پتہ چلتی ہے کہ اگر کبھی زندگی میں ایسا وقت پیش آ جائے کہ آپ ہاسپٹل میں ہیں, کسی گھر میں ہیں اور کسی کا آخری وقت ہے, اس پر نزا کا وقت طاری ہے یا ہونے والا ہے یا اس کی کیفیت اچھی وہ محسوس نہیں کر رہا, تو ایسے میں جو ہے ایک طرف کلمہ پڑھنے کی تلقین کرنی چاہیے اور دوسری طرف اس کو اللہ کی رحمت کی امید دلانی چاہیے. اللہ کی رحمت سے مایوس نہیں کرنا چاہیے, اسے توبہ کی تلقین کرنی چاہیے. صحیح مسلم کی روایت ہے کہ اپنے مرنے والوں کو لا الہ الا اللہ یاد کراؤ. مومن کی روح نکلتے وقت اسے پسینہ آ جاتا ہے, مستحب ہے کہ اسے لا الہ الا اللہ کہنا یاد کرایا جائے. اور جب آپ پڑھ رہے ہیں تو نرم رویہ اختیار کریں. ہو سکتا ہے کہ وہ تکلیف میں ہے, پریشانی میں ہے جس کا آپ اندازہ نہیں کر پا رہے, تو ایسے سختی نہ کرے, اصرار نہ کرے کہ وہ آخری وقت میں کوئی ایسا جملہ منہ سے نکال دے جو کلمہ کفر ہو یا جو ہے وہ کوئی ایسی بات کہہ دے جو اللہ کو ناراض کرنے والی ہو. تو بڑی حکمت کے ساتھ, بہت پیار کے ساتھ, بہت اچھے طریقے سے اگر وہ ہوش و حواس میں ہے اور بات سمجھ رہا ہے تو اچھے طریقے سے اسے کلمہ پڑھنے کے لیے کہہ سکتے ہیں. یہ بھی ہو سکتا ہے خود ہی اونچا اونچا پڑھنا شروع کر دے. تو جب خود اونچا اونچا پڑھنا شروع کر دیتے ہیں تو دوسرا بندہ جو ہے وہ اس کو بھی یاد آنے لگتا ہے, لیکن اس کو کہ وہ خود پڑھے اس کے پڑھنے پر اصرار نہیں کرنا چاہیے. ایک حدیث میں ہے کہ اپنے مرنے والوں کے پاس جاؤ اور انہیں لا الہ الا اللہ یاد کراؤ اور انہیں جنت کی خوشخبری دو, کیونکہ موت کے وقت بردبار اور علم والا مرد یا عورت بھی پریشان ہو جاتا ہے. اللہ کا دشمن ابلیس ایسے وقت میں اپنے بندے کے بہت قریب ہوتا ہے. ابلیس چاہتا ہے کہ یہ بندہ کفر پر مرے, مایوس ہو جائے یا پھر مرتے مرتے کوئی ایسا کام کر جائے کہ یہ ایمان پر اس کا خاتمہ نہ ہو. اور امام احمد بن حنبل رحمت اللہ علیہ ان کا جب آخری وقت قریب آیا تو ان کے بیٹے ان کے پاس بیٹھے ہوئے تھے تو وہ کہنے لگے ابھی نہیں ابھی نہیں ابھی نہیں. بیٹے بڑے حیران ہوئے, کہنے لگے کہ ابا جان آپ ایسا کیوں کہہ رہے ہیں؟ کہنے لگے کہ ابلیس اپنے ایجنٹوں کے ساتھ میرے پاس بیٹھا ہے اور کہہ رہا ہے کہ اے احمد بن حنبل تم مجھ سے بچ گئے, کتنے خوش قسمت ہو کہ اتنی نیکی اور تقویٰ کے ساتھ جو ہے اب تم اللہ کے پاس جا رہے ہو, اور میں اسے کہہ رہا ہوں ابھی نہیں अभी नहीं, अभी मेरी पता नहीं कितनी सांसें बाकी हैं, और अगर मैं इस बात में मुब्तिला हो गया इस किब्र में कि हाँ मैं बहुत मुत्तकी हूं, तो मैं तो जाया हो गया। तो मैं उसे कह रहा हूं अभी नहीं, अभी तो मेरी पता नहीं कितनी सांसें बाकी हैं। और शैतान कह रहा है कि अफसोस ए अहमद बिन हम्बल, तुम मुझसे बच गए। और मैं कह रहा हूं अभी नहीं, अभी नहीं। तो जब तक जिंदगी का आखिरी सांस है, इस बात की फिक्र होनी चाहिए, पता नहीं मेरा हाल क्या होगा, मेरा अंजाम क्या होगा। कोई कितना ही नेक और मुत्तकी क्यों ना हो, उसे कभी भी किब्र में मुब्तिला नहीं होना चाहिए कि मैंने इतनी नमाजें पढ़ी, इतना सदका खैरात किया, और इतनी मैं नेक और मुत्तकी हूं, और मैंने तो आखिरत की बहुत तैयारी कर ली। नहीं, डरते रहे कि रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदैतना, कि मेरे रब हदायत देने के बाद हम हमें कभी कजी में मुब्तिला ना करना। फिर आप देखें कि ये जो मौत की सख्ती है, आप कभी किसी को मरते हुए देखें तो आप कभी उसके बारे में कोई राय कायम ना करें, ना तो ये कि वो बहुत नेक और मुत्तकी है, ना और वो तो जन्नती है, यकीनन वो जन्नती है। बाज औरतें जो है वो इस तरह के जुमले बोलती हैं कि फलां जो है ना वो तो यकीनन जन्नती है, और या फिर ये कि वो तो उसकी तो मौत हमने देखा बड़ी सख्ती में थी, उसकी मौत वो बहुत ही तकलीफ में था, आलम सकरात में वो बड़ा ही तकलीफ में था। हम जाहरी तौर पर किसी के बारे में कोई राय कायम नहीं कर सकते, हम किसी के बारे में यकीन से ये नहीं कह सकते कि उसका जो है वो क्या अंजाम होने वाला है, या वो उसकी मौत जो है वो कैसी है। मैं आपके सामने दो हदीसें रखती हूँ। कबीले औस के सरदार थे हजरत साद बिन मुआज रजी अल्लाह अन्हो, जब वो फौत हुए तो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत साद बिन मुआज रजी अल्लाह का सर अपनी गोद में रखा और अल्लाह के हुजूर दुआ की, या अल्लाह साद ने तेरी राह में बड़ी तकलीफ उठाई, तेरे रसूल की तस्दीक की, इस्लाम के हुकूक अदा किए, या अल्लाह साद की रूह के साथ वैसा ही मामला फरमा जैसा तू अपने दोस्तों के साथ फरमाता है। हजरत साद रजी अल्लाह अन्हों की वफात हो गई, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इनकी वफात पर कहा कि साद की वफात पर रहमान का अर्श हिल गया है, कांप गया है। एक नेक और मुत्तकी शख्स की वफात पर रहमान का अर्श जो है वो भी जो है वो हिल गया। इसे बुखारी और मुस्लिम ने रवायत किया है। फिर हजरत साद रजी अल्लाह अन्हो का जिनाजा उठाया गया तो हल्का महसूस किया गया। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, साद का जिनाजा तो फरिश्तों ने उठा रखा है। सुभान अल्लाह, तसव्वुर करें कि जिनाजा बहुत हल्का था, आपने फरमाया साद बिन मुआज इसका जिनाजा तो फरिश्तों ने उठा रखा है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद नमाज जिनाजा पढ़ाई। हजरत अबू सईद खुदरी रजी अल्लाह अन्हों ने कब्र खोदी और गवाही दी, अल्लाह की कसम मुझे इस कब्र से मुश्क की खुशबू आ रही है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अपने हाथ मुबारक से हजरत साद बिन मुआज की मैयत को कब्र में रखा, और आप जो थे कब्र पर मट्टी डालने के बाद देर तक सुभान अल्लाह कहते रहे, और सहाबा भी यही कलमात दोहराते रहे। फिर उसके बाद अचानक आपने अल्लाहु अकबर कहना शुरू किया और सहाबा ने भी यही कलमात दोहराने शुरू किए। इसके बाद जब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम दुआ से फारिग हुए तो सहाबा ने पूछा, ऐ अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम, आपने तस्बीह और तकबीर क्यों की? तस्बीह किसे कहते हैं? सुभान अल्लाह। और तकबीर? तकबीर किसे कहते हैं? अल्लाह अकबर। क्या आपने सुभान अल्लाह और अल्लाह अकबर क्यों कहा? रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दफन करने के बाद कब्र ने साथ को दबा लिया था, मैंने अल्लाह ताला से दुआ की तो अल्लाह ताला ने कब्र को फराख फरमा दिया। एक मौके पर नबी सल्लल्लाहु अलैहि वसल्लम ने यह भी बात कही, अगर कब्र के दबाने से कोई शख्स निजात पा सकता तो वो साद बिन मुआज होते रजी अल्लाह अन्हो। अब देख लें कि 70,000 फरिश्तों ने उनके जनाजे में शिरकत की, आसमान के सारे दरवाजे खोल दिए गए कि वो जिस दरवाजे से चाहे जो है वो जा सके। फरिश्तों ने उनके जनाजे को उठा रखा था, रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने खुद नमाज जनाजा पढ़ाई, खुद अपने हाथ से कब्र में उतारा, और फिर आपने सुभान अल्लाह और अल्लाह अकबर जब कहना शुरू किया तो सहाबा के बताने में पे बताया कि असल में कब्र ने उस हाथ को दबा लिया था। तो प्यारी बहनों, ये खबर जो है ये क्या है कि हजरत साद रजी अल्लाह को दबा रही है, और घबराहट के हाल में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने तस्बीह और तकबीर कहनी शुरू की, और आप उस वक्त तक ये तस्बीह और तकबीर कहते रहे जब तक के हजरत साद बिन मुआज रजी अल्लाह को कब्र के अजाब से निजात ना मिल गई। तो इससे क्या बात पता चल सकती है, इससे क्या बात पता चलती है कि इतने नेक और इतने मुत्तकी सहाबी कि जिनकी वफात पर रहमान का अर्श भी हिल गया, लेकिन जो है वो उस मौके पर वो भी जो थे वो मुश्किल में थे, मुसीबत में थे। तो हम सबको मौत की सख्ती से और कब्र के अजाब से जो है वो अल्लाह की पनाह मांगनी चाहिए। फिर इसी तरह हजरत उस्मान बिन मजून, ये मुहाजिर सहाबी थे, बदरी थे, और एक मौके पर एक सहाबिया थी हजरत उम्मुल उला, इन्होंने रसूल अल्लाह की मौजूदगी में कहा कि हजरत उस्मान बिन मजून, तुझ पर अल्लाह की रहमत हो, मैं गवाही देती हूँ कि अल्लाह ने मरने के बाद तुझे इज्जत बख्शी। रसूल अल्लाह ने फरमाया, तुझे कैसे मालूम हुआ कि अल्लाह ने उसे इज्जत बख्शी? हजरत उम्मुल उला रजी अल्लाह अन्हा ने अर्ज किया, या रसूल अल्लाह, मेरे माँ बाप आप पर कुर्बान, फिर अल्लाह किसको इज्जत देगा? आपने फरमाया, बेशक उस्मान को मौत आ गई, और अल्लाह की कसम मैं भी इसके लिए अल्लाह से खैर और भलाई की उम्मीद रखता हूँ, लेकिन अल्लाह की कसम मैं नहीं जानता कि कयामत के दिन मेरा क्या हाल होगा, हालांकि मैं अल्लाह का रसूल हूँ। इसे बुखारी ने रवायत किया है। तो इससे ये बात पता चलती है कि इंसान को उम्मीद और खौफ की कैफियत में रहना चाहिए, ना तो इतना बेखौफ हो जाए कि कहे कि मैं जन्नती हूं या फलां जन्नती है, और ना ही इतना खौफ कि बिल्कुल मायूस हो जाए और डिप्रेशन में चला जाए। तो उम्मीद और खौफ की दरमियानी कैफियत, हजरत उमर रजी अल्लाह ने कहा करते थे कि अगर आसमान से ये आवाज आए कि सारे जन्नती हैं, बस एक जहन्नमी है, और मैं सोचता हूँ कहीं वो उमर ही ना हो, इतना वो डरते थे। और अगर आसमान से आवाज आए कि सारे जहन्नमी है, बस एक जन्नती है, मैं सोचता हूँ हो सकता है वो उमर ही हो। तो इसे कहते हैं ईमान। ईमान नाम है उम्मीद और खौफ के दरमियान की कैफियत का। तो मेरी प्यारी बहनों, हमें नेकियां करनी चाहिए, नमाजें पढ़नी, सदका खैरात, हुस्ने इखलाक, किरदार, अल्लाह के हकूक के साथ बंदों के हकूक की फिक्र करनी चाहिए, और दुनिया की जिंदगी मुन्नी सी, छोटी सी, बहुत मुख्तसर जिंदगी, न जाने कब जो है वो खत्म हो जाए। तो इससे पहले कि ये जिंदगी खत्म हो जाए, मुझे और आपको आखिरत की तैयारी की फिक्र करनी चाहिए। अब आप देखें कि जब इंसान मर जाता है तो क्या होता है, क्योंकि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब मैयत दफनाई जाती है तो इसके पास दो स्याह रंग के नीली आंखों वाले फरिश्ते आते हैं, इनमें से एक को मुनकर और दूसरे को नकीर कहा जाता है। वो दोनों मैयत से पूछते हैं, सवाल करते हैं कि तुम इस शख्स मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के बारे में क्या कहते हो। तीन सवाल मैयत से पूछे जाते हैं, मन रब्बुक, मन रसूलुक, मन नबीयुक, और तीसरा सवाल है मा दीनुक, कि तेरा रब कौन है, तेरा रसूल कौन है, और तेरा दीन क्या था। तो अगर इंसान नेक है, मुत्तकी है, सारी जिंदगी अल्लाह की बंदगी करता रहा, अल्लाह के हकूक पहचानता रहा, नमाज, रोजा, हज, जकात और जो फराइज अल्लाह ने मुकरर किए हैं उनकी अदायगी करता रहा, तो वो जवाब देता है, और वरना जो है वो जवाब नहीं दे पाता। इस सिलसिले में आप देख लीजिए कि हजरत अबू हुरैरा रजी अल्लाह ने कहते हैं, एक जनाजे में हम रसूल अल्लाह के साथ थे, जब हम उसकी तदफीन से फारिग हुए और लोग वापस जाने लगे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अब ये तुम्हारे वापस पलटने पर तुम्हारे जूतों की आवाज सुनेगा। मैयत जो लोग उसे दफन करके वापस आते हैं ना, उनके जूतों की आवाज सुनती है। कहा कि तुम्हारे जूतों की ये आवाज सुनेगा। इसके पास मुनकर और नकीर आए हैं, जिनकी आंखें तांबे के देचके के बराबर हैं, आंखें तांबे के देचके के बराबर, दांत गाय के सींग की तरह हैं, और इनकी आवाज बिजली की तरह गरजदार है, और वो दोनों इसको बिठाएंगे और फिर उससे पूछेंगे, मैं कहना या बुदू व मन काना नबी यू, इसे तिब्रानी ने रवायत किया है। उनका नकीर उससे पूछेंगे, कि तुम किसकी इबादत करते थे और तुम्हारा नबी कौन था। फिर आप ये भी एक और हदीस सुन लें कि हजरत बरा बिन आजिब रजी अल्लाह रवायत करते हैं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने मोमिन आदमी की मौत का जिक्र करते हुए फरमाया, फिर उसे इसकी जगह कब्र में लौटाया जाता है तो इसके पास मुनकर और नकीर आते हैं अपने दांतों से जमीन उखेड़ते हुए, अपने बालों से जमीन रोनते हुए, और मोमिन आदमी को बिठा देते हैं और उसे पूछते हैं, ए फलां तुम्हारा रब कौन है। और काफिर का जिक्र करते हुए आप सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, मुनकर और नकीर इसके पास आते हैं अपने दांतों से जमीन उखेड़ते हुए और अपने बड़े बड़े होंठों से जमीन रगीदते हुए, और इनकी आवाज गरजते हुए बादलों की तरह होती है और इनकी आंखों में चुंधिया देने वाली चमक होती है। वो काफिर को उठाकर बिठा देते हैं और इसे पूछते हैं, ए फलां बता तेरा रब कौन है। इसे मुस्नद अहमद और बहकी ने रवायत किया है। तो मेरी प्यारी बहनों, जो ही जो है वो मैयत को जो है वो नहलाने धुलाने के बाद, कफन पहनाने के बाद, ये आखिरी खिदमत मरने वाले की जो की जाती है, तो क्या कि उसको नहलाना धुलाना, उसको कफन पहनाना, और उसके बाद जो है नमाज जनाजा उसकी, फिर उसके बाद उसको मट्टी के सुपुर्द कर देना। और इस सिलसिले में जो है वो आप ये बात भी याद रखें कि जो मैयत है, मैयत के बारे में कि सबसे जो अहम बात है वो ये कि कब्र में मुर्दे उठते हैं, बैठते हैं और मुनकर नकीर के सवालों का जवाब देते हैं। उससे कोई बच नहीं सकता, नेक भी और बद भी। दूसरी अहम बात जो पता चलती है वो ये कि मुर्दे जो हैं वो तकलीफ में भी होते हैं और राहत में भी होते हैं। जो नेक और मुत्तकी होते हैं वो खुशी में होते हैं, सुकून में होते हैं। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जब मुनकर नकीर काफिर आदमी को बिठाते हैं तो बहुत ही घबराया हुआ और खौफ सदा होता है, जबकि मोमिन आदमी बगैर किसी घबराहट और खौफ के उठकर बैठता है। इसे मुस्नद अहमद ने रवायत किया है। फिर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने एक मौके पे फरमाया, जहन्नुम में अपना ठिकाना देखने के बाद काफिर आदमी की हसरत और नदामत में इजाफा हो जाता है, जबकि जन्नत में अपनी कयामगाह देखने के बाद मोमिन आदमी के सुरूर और लज्जत में इजाफा होता है। कब्र में जन्नती को भी और जहन्नमी को भी उसकी मंजिल दिखाई जाती है, आखिरी मंजिल। जन्नती को सुबह शाम नजारा कराया जाता है कि ये है तेरी आखिरी जो मंजिल, तेरा घर तो तुझे मिलने वाला है, और जो जहन्नमी है उसको जो है वो जहन्नुम का नजारा कराया जाता है। अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, अब तो घबरा के ये कहते हैं कि मर जाएंगे, मर के भी चैन ना पाया तो किधर जाएंगे। मेरी एक तालिबे इल्म थी, पठान थी पिशावर साइड की, और उनकी सास का इंतकाल हुआ और उसकी उस वो उसका शौहर एक ही भाई वो, और अपनी वालदा की बहुत ही खिदमत करने वाला, हत्ता के गर्मियों में वालदा के लिए मरी में घर लिया हुआ था, तो गर्मियों में वालदा को गर्म इलाके से जो है वो मरी में शिफ्ट कर देता, और नौकरानी रखी हुई थी, और मरी में गर्मियां वालदा मरी में गुजारती और नौकरानी, और अमेरिका में भी आई उनसे मिले बातें हुई, तो बहुत ज्यादा इज्जत एहतराम और खिदमत करने वाला। माँ कह देती थी सुबह तो कहता था सुबह, और कहती थी कि शाम है तो कहता था शाम। जब उसका इंतकाल हो गया उसकी वालदा का, तो उसके बेटे का बहुत ही बुरा हाल था, और कहती है मेरी स्टूडेंट का फोन आया, कहने लगी कि अम्मा फौत हो गई है और बस अम्मा को दफन किया है और बारिश शुरू हो गई है, और बेटा जो है ना छतरी लेकर कब्रिस्तान में बैठा हुआ है, मेरा शौहर जो है ना छतरी लेकर कब्रिस्तान में बैठा, कहता है अम्मी की कब्र जो है ना ये भीग जाएगी, अम्मा की कब्र भीग जाएगी, और वो पश्तो पठानी जो यूं बोलते थे, और कहती कि बेटे को ना अब ये समझ नहीं आ रही कि जो है वो मुर्दा आम तौर पे जैसे इंसान हम सोचते हैं उन कैफियात से बालातर है, और उसकी यानी मोहब्बत का ये हाल था। तो मेरी प्यारी बहनों, फिर तो कब्र में ऊपर से बारिश भी आती है। कल भी हमारी एक बहन कह रही थी कि आपा फौत हो गई और आज ही दफन किया है और आज ही बारिश हो रही है, और आपा की कब्र में अंदर सारा कीचड़ चला जाएगा, आप सोचें कि अपने प्यारे को हम मनो मटी के नीचे दबा आते हैं, वो अंधेर नगरी है, वो तन्हाई का सफर है, वहशत है, वहां पे कोई इंसान नहीं रहते, सारे ही जो हैं वो मुर्दे हैं, और आमतौर पे लोग कब्रिस्तान की तरफ से गाड़ी भी नहीं लेके जाते कि खौफ आता है, बाज लोग मुर्दे को नहलाना भी नहीं चाहते, कहते हमें खौफ आता है। तो आप सोच लें कि इन सारी बातों के साथ साथ एक वक्त ऐसा जरूर आएगा कि जितने भी लोग दुनिया में मौजूद हैं और उन पर मौत आएगी। आप अपने आप से पूछें, मैं अपने आप से पूछती हूँ, आर यू रेडी टू मीट योर लॉर्ड? क्या आप रेडी हैं कि हम अपने रब से मुलाकात करें? क्या हम अपनी मौत के लिए तैयार हैं? क्या हमने अपनी मौत की तैयारी की हुई है? अल्लाह हमसे जो सवाल पूछेगा, फरिश्ते कब्र में जो हमसे पूछेंगे, क्या हम उसके लिए तैयार हैं? ये एक सवाल है जो हम सबको पूछना चाहिए अपने आप से। फिर एक बात मैं आपको और भी बताती चलूं कि मुर्दे तमन्ना और ख्वाहिश करते हैं, जो मरे हुए होते हैं, और रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मोमिन आदमी को जब कब्र में जन्नत दिखाई जाती है तो वो ख्वाहिश करता है कि मुझे जरा छोड़ दो, मैं अपने घर वालों को इस नेक अंजाम की खुशखबरी दे दूं। दूसरी हदीस में है, मोमिन आदमी ख्वाहिश करता है, रब अकीम अस्सा, ए मेरे रब कयामत जल्द कायम कर, जबकि काफिर आदमी ये ख्वाहिश करता है, रब ला तुकीम अस्सा, कि ए मेरे रब कयामत कायम ना करना। इसे मुस्नद अहमद और अबू दाऊद ने रवायत किया है। तो जो जन्नती हैं वो चाहते हैं मेरे घर वालों को भी पता चल जाए और जन्नत की वो तैयारी करें और जल्दी कयामत आए ताकि हमेशा की जन्नत जो है ना मुझे मिल सके। और जो काफिर होते हैं वो कहते हैं कि नहीं, ए अल्लाह कयामत कायम ना करना, क्योंकि कयामत का अजाब कब्र के अजाब से भी बढ़कर है। फिर एक और हदीस आप सुन लें कि मुर्दे सोते भी हैं और जागते भी हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कब्र में मोमिन मैयत से जवाब सवाल के बाद कहा जाता है, दुल्हन की तरह सो जा, जिसे इसके अहलो अयाल में से महबूब तरीन हस्ती के अलावा कोई नहीं जगाता। दुल्हन की तरह, दुल्हन की नींद, कोई काम भी नहीं, कुछ भी नहीं, और जो नेक लोग होते हैं उनको फरिश्ते कहते हैं कि तुम जो है दुल्हन की तरह सो जाओ। तो इससे, ये तिर्मिजी की रवायत है, इससे क्या पता चलता है कि मुर्दे जो है सोते भी हैं जागते भी हैं। फिर एक और हदीस है कि मुर्दे पहचानते हैं। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, कब्र में मोमिन आदमी के पास एक खूबसूरत चेहरे वाला आदमी आता है, खूबसूरत कपड़े पहने हुए, बेहतरीन खुशबू लगाए हुए, और मोमिन आदमी को अच्छे अंजाम की खुशखबरी देता है। मोमिन आदमी पूछता है, तू कौन है, तेरा चेहरा कितना खूबसूरत है, तो तेरा चेहरा कितना खूबसूरत है, तू खैर व बरकत लेके आया है। वो आदमी कहता है, मैं तेरे नेक अमाल हूं। काफिर आदमी के पास एक बदसूरत गलीज कपड़ों वाला बदबूदार शख्स आता है और कहता है, तुझे बुरे अंजाम की खुशखबरी हो, ये वो दिन है जिसका तुझसे वादा किया गया था। काफिर कहता है, तू कौन है, तेरा चेहरा बड़ा भद्दा है, तू बुराई लेकर आया है। वो आदमी कहता है, मैं तेरे बुरे अमाल हूं। इसे मुस्नद अहमद ने रवायत किया है। मेरी प्यारी बहनों, इंसान के अमाल अगर अच्छे हैं तो वो एक खूबसूरत चेहरे वाले इंसान की शक्ल में उसके पास पेश होते हैं, अगर इंसान के अमाल बुरे हैं तो एक बदसूरत इंसान की शक्ल में पेश होते हैं। और जब फरिश्ते जो है वो कब्र में पूछगिछ करते हैं और जो है वो अजाब जो है वो होने लगता है, तो फिर क्या होता है कि जो उसकी नेकियां हैं वो हर तरफ से उसको अपनी हिफाजत में ले लेती हैं। नमाज, रोजा, हज, जकात, सदका, खैरात, जो भी वो हुकूकुल्लाह और हुकूकुल इबाद वो दुनिया में अदा करता था, और जो बुरा है उसकी हिफाजत के लिए कोई भी नहीं आता। कोई भी जो है उसकी जो है वो चीखें सुनकर और उसकी तकलीफ को देखकर कोई भी उसकी मदद करने के लिए जो है वो नहीं आता। तो ऐसे में जो है फिर हम सबको भी ये सोचना चाहिए कि हम जो है वो कहाँ पे खड़े हैं और क्या कर रहे हैं। एक दफा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम एक जनाजे में गए, फिर आप कब्र के पास बैठकर रोने लगे, हत्ता कि मट्टी, कब्र की मट्टी आपके आंसुओं से तर हो गई। फिर आपने फरमाया, आपने सहाबा से कहा, या इख्वानी ले मिसले हाजा फाइदू, ए मेरे भाइयों, इस जैसी चीज की तैयारी कर लो। अल्लाह के नबी थे और रो रहे थे। इसे इब्ने माजा ने روایت کیا ہے. اور ایک موقع پر رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا قبر پہ کافر, قبر کافر جو کافر ہے قبر میں کافر پر اندھا اور بہرا فرشتہ مسلط کیا جاتا ہے جو اسے لوہے کے گرزوں سے مارتے اور پیٹتے ہیں اور وہ بری طرح چیخنے چلانے لگتا ہے. کافر کے چیخنے اور چلانے کی آواز جنوں انسان کے علاوہ ہر جاندار مخلوق سنتی ہے. تو مردے کا چیخنا چلانا جن اور انسانوں کے علاوہ سب سنتے ہیں, اسے مسند احمد نے روایت کیا ہے. موت اور قبر کی کیفیت جاننے کے بعد ہم سب کو سوچنا چاہیے کہ ہم کہاں ہیں, میں کیا کر رہی ہوں, میں کہاں کھڑی ہوں, میری سوچیں کیا ہیں, میری باتیں کیا ہیں, میرے عمل کیا ہیں. اور ایک دفعہ رسول اللہ صلی اللہ علیہ وسلم مسجد نبوی سے باہر نکلے, آپ نے صحابہ کے کھل کھلا کر ہنسنے کی آواز سنی. آپ نے فرمایا اگر تم لذتوں کا خاتمہ کر دینے والی موت کو یاد کرتے تو اس طرح کھل کھلا کر نہ ہنستے. پھر آپ نے ایک طویل حدیث ہے جس میں آپ نے فرمایا کہ قبر ہر آنے والے کو دن میں 70 بار پکارتی ہے. ہر جو اس کے اندر اس کا مکین آنا ہے نا, ہر آنے والے کو پکارتی ہے, اس کو 70 دفعہ یاد کرتی ہے اور کہتی ہے کہ دیکھ میں تنہائی کا گھر ہوں, میں کیڑوں مکوڑوں کا گھر ہوں, میں مسافرت کا گھر ہوں, میں وحشت کا گھر ہوں. تو آنے والے میرے اندر جب آ تو تیاری کر کے آ. پھر فرمایا کہ جو نیک آدمی جب مرتا ہے تو قبر جو ہے اس کو ویلکم کرتی ہے اور کہتی ہے کہ میری پیٹھ پر چلنے والے لوگوں میں تو بہت ہی اچھا تھا, اب جب تو میرے سپرد کر دیا گیا ہے تو دیکھ تیرے ساتھ کیسا سلوک کرتی ہوں. رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ قبر اس کے لیے تحد نگاہ وسیع ہو جاتی ہے. اور اگر کوئی برا شخص جو ہے وہ مرتا ہے تو قبر جو ہے کہتی ہے کہ تو میرے اوپر چلنے والے لوگوں میں سب سے برا تھا, اب جب میرے سپرد کر دیا گیا تو دیکھ میں تیرے ساتھ کیسا سلوک کرتی ہوں. پھر آپ نے اپنے ایک ہاتھ کی انگلیوں کو دوسرے ہاتھ کی انگلیوں میں اس طرح ڈالا اور کہا کہ قبر اس کے لیے تنگ ہوگی حتیٰ کہ اس کی ایک طرف کی پسلیاں دوسری پسلیوں میں گھس جائیں گی. اور آپ نے کہا کہ قبر جو ہے اس کے لیے, پھر قبر پہ قبر اس کے لیے تنگ ہوتی ہے, بھینچتی ہے اور اس پر 70 اجدہے مسلط کر دیے جاتے ہیں, اگر ایک بھی کاٹے تو تا قیامت زمین بنجر ہو جائے. پھر آپ نے اس حدیث کے آخر میں فرمایا کہ جو ہے وہ قبر اس کے لیے جنت کے باغیچوں میں سے ایک باغیچہ بنا دی جاتی ہے یا جہنم کے گڑوں میں سے ایک گڑا. تو آپ پوچھیں اپنے آپ سے کہ میری قبر جو ہے کیا وہ جنت کے باغوں میں سے ایک باغ بنے گی یا پھر خدا نہ خواستہ. ہم سب کو جو ہے اس سوال کا جواب تلاش کرنا ہے, ہم سب کو اپنی آخرت کی تیاری کرنی ہے, ہم سب کو سوچنا ہے, غفلت کی نیند سے بیدار ہونا ہے. اور ہماری پیاری بہن, ہماری عزیز بہن ہمیشہ کے لیے اس دنیا سے چلی گئیں اور ان کی موت جو ہے وہ میرے اور آپ کے لیے اس اعتبار سے عبرت ہے, ایک سبق ہے, ایک درس ہے کہ اتنی اچانک, اتنی جلدی, آنن فانن, آپ تصور تو کریں. اور وہ جوان تھی, بیٹے کی شادی کی تیاریاں, اور ہم سمجھتے ہیں, ہم امید رکھتے ہیں کہ انشاءاللہ اللہ ان کے ساتھ بہت ہی اچھا معاملہ کرے گا. وہ نیک تھیں, وہ قرآن سے محبت کرنے والی تھیں. اور یہ ایک نظم ہے جو میں ان کی یاد میں پڑھ رہی ہوں. ایک مسافر تھا کچھ دیر ٹھہرا یہاں, اپنی منزل کو آخر روانہ ہوا. ایک مسافر تھا کچھ دیر ٹھہرا یہاں, اپنی منزل کو آخر روانہ ہوا. بات کل کی ہے محسوس ہوتا ہے یوں, جیسے بچھڑے ہوئے ایک زمانہ ہوا. بات کل کی ہے محسوس ہوتا ہے یوں, جیسے بچھڑے ہوئے ایک زمانہ ہوا. تھا کل تک جو رونق زندگی, آج شہر خاموشاں کی زینت بنا. تھا کل تک جو رونق زندگی,
आज शेरे खामोशा की जीनत बना, जुर्रतों का खुदी का दिया बुझ गया, कारवाने सकाफतो खताबत उठा, जिंदगी से खफा हो के वो चल दिया, जीते जी जो किसी से खफा ना हुआ, जिंदगी से खफा हो के वो चल दिया, जीते जी जो किसी से खफा ना हुआ, वो जुलूसों की सूरत में गुजरा जहां, उन्हीं रास्तों से उसका जिनाजा चला, वो जुलूसों की सूरत में गुजरा जहां, उन्हीं रास्तों से उसका जिनाजा चला, आगे आगे मुसाफिर की बारात थी, पीछे पीछे जमाना था रोता चला, आगे आगे मुसाफिर की बारात थी, पीछे पीछे जमाना था रोता चला, लोग शोरश के कितने वफादार थे, आह उससे वो कैसी वफा कर गए, उम्र भर जिनसे उसकी रिफाकत रही, ढेरों मट्टी के नीचे दबा कर गए, उम्र भर जिनसे उसकी रफाकत रही, ढेरों मट्टी के नीचे दबा कर गए, दोस्त आंसू बहाते गए कब्र तक, साथ उसके न कोई रवाना हुआ, दोस्त आंसू बहाते गए कब्र तक, साथ उसके न कोई रवाना हुआ, जब उतारा लहद में कहा कान में, अब हमारी गली में न आना कभी, जब उतारा लहद में कहा कान में, अब हमारी गली में न आना कभी, रोजे महशर ही शोरश मिलेंगे तुम्हें, हशर तक अब ये लब ना हिलाना कभी, ये सुखन सुन के वो चुप का चुप रह गया, एक जुमला भी उससे अदा ना हुआ, जिस्म को मट्टी से ढाप कर चल दिए, दो कदम पे रुके हैं दुआ के लिए, आई उसकी लहद से सदा दोस्तों, आप आएंगे कब फिर दुआ के लिए, आई उसकी लहद से सदा दोस्तों, आप आएंगे फिर कब दुआ के लिए, सबने मिलकर कहा जब भी फुर्सत मिली, या कोई जब यहाँ से रवाना हुआ, सबने मिलकर कहा जब भी फुर्सत मिली, या कोई जब यहाँ से रवाना हुआ, मरने वाला मर जाता है और उसके बाद 2 4 दिन सब रोते हैं, आंसू बहाते हैं, और फिर उसके बाद कितने हैं जो उसको अपनी दुआओं में याद रखते हैं। आप में से आप अपना अपना मुहासबा करें कि आप में से कितने हैं जो अपनी अपने वालदेन को दुआओं में याद रखते हैं, अपने बहन भाइयों को, अपने दोस्तों को। तो वो फिर यही बात है कि फुर्सत ही नहीं है, हम बड़े मसरूफ हैं। तो आइए हम जो है इस मौके पे अपनी बहन के लिए दुआ कर लेते हैं, इसलिए कि बेहतरीन तोहफा जो अपनी बहन के लिए अब हो सकता है अपनी मरने वाली बहन के लिए, वो दुआए मगफरत का तोहफा है। दूसरा तोहफा जो उसकी औलाद उसके लिए सदका जारिया बन जाए। तीसरा, वो अपनी जिंदगी में कोई ऐसे काम छोड़ गई जो उनके लिए सदका जारिया बन जाए। दुआ कर लेते हैं, अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौमिद्दीन मालिक यौमिद्दीन इयाक नअबुदु व इयाक नस्तईन इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अनअमत अलैहिम غير المغضوب عليهم ولا الضالين اللهم عبدك وابن أمتك كان يشهد أن لا إله إلا أنت وحدك لا شريك لك ويشهد أن محمدا عبدك ورسولك أصبح فقيرا إلى رحمتك يا خالق يا مالك يا الله يا رحيم يا كريم يا الله يا حنان يا منان يا الله اغفر لها وارحمها اغفر لها وارحمها أصبح فقيرا إلى رحمتك يا الله تو ہماری بہن پر اپنی رحمتیں نازل کر ہماری بہن آپ کی رحمت کی محتاج ہو گئی وأصبحت غنيا من عذابه آپ اس کو عذاب دینے سے بے نیاز ہیں تخلى من الدنيا وأهلها وہ دنیا اور دنیا والوں کو چھوڑ کر ہمیشہ کے لیے چلی گئی یا اللہ اگر وہ نیک تھی متقی تھی تو آپ جو ہے اس کی تمام نیکیوں کو قبول کر لیجئے اور اگر اس کی کوئی خطائیں تھیں تو آپ اس پر رحم کیجئے اسے معاف کر دیجئے ان کان زاکیاں فزکی و ان کان مخطئاں فاغفر لها اللهم لا تحرمنا اجرا ولا تدلنا بعدا یا اللہ آپ ان کی مغفرت کر دیجئے یا اللہ ہم گواہی دیتے ہیں کہ وہ بہت ہی نرم مزاج کی اور حسن کردار کی حسن اخلاق کی مالک تھی یا اللہ ہم نے اس کو سب سے مسکرا کر باتیں کرتے دیکھا اس کو قرآن کی محفلوں میں آنے والوں میں شامل دیکھا وہ تیرے قرآن سے تیرے رسول سے اور تجھ سے محبت کرنے والی تھی اے اللہ تو اس کو معاف کر دے یا اللہ تو اس کو معاف کر دے اللہم اغفر لها وارحمها اللہم اغفر لها وارحمها وعافها واعف عنها واکرم نزولها واکرم نزولها یا رب العزت اس کی اچھی مہمان نوازی کر ووسع مدخلها اور اس کی قبر کو کشادہ کر دے یا خالق یا مالک یا اللہ یا ستار یا غفار یا اللہ اغفر لها وارحمها واکرم نزولها ووسع مدخلها واغسلها بالماء والثلج والبرد ونقه من الخطايا كما نقيت الثوب الابيض من الدنس یا اللہ ہم آپ سے یہ درخواست کرتے ہیں کہ آپ اس کو دھو دیجئے پانی سے اور برف سے اور اولوں سے اور آپ ان کو پاک صاف کر دیجئے خطاؤں سے جیسے کہ ایک کپڑا جو ہے وہ صاف کر دیا جاتا ہے سفید کیا جاتا ہے میل سے اے اللہ تو آپ اس کے سارے گناہ معاف کر دے وہ گناہ جو تو اس نے بھولے سے کیے اور وہ بھی جو اس نے جان بوجھ کر کیے وہ جو اس نے چھپ چھپ کر کیے اور وہ جو سب کے سامنے کیے یا ارحم الراحمین یا اکرم الاکرمین تو اس کو معاف کر دے یا اللہ تو اس پر رحمتیں نازل کر تو اس کو اپنی برکتوں میں لے لے یا اللہ اس کے سارے گناہ معاف کر دے اس نے لمبی بیماری کاٹی کبھی دل کی تکلیف اور کبھی بلڈ پریشر شوگر پیشنٹ بازو کا فیکچر اور اس کے بعد یہ ایک ہفتہ یہ زندگی اور موت کی کیفیت میں سے وہ گزری اور مومن کو کانٹا بھی چپتا ہے تو اللہ تعالیٰ تو اس کی خطاؤں کو معاف کرتا ہے اللہ تو اس کی ساری خطائیں معاف کر دے یا اللہ تو اس کی ساری خطائیں معاف کر دے اس کو جنت الفردوس میں گھر دے وَأَبْدِلْ هَدَارًا خَيْرًا مِنْ دَارِهَا، دنیا کے گھر سے اس کو اچھا گھر عطا کر، وَأَهْلًا خَيْرًا مِنْ أَهْلِهَا، اور دنیا کے گھر والوں سے اس کو اچھے گھر والے دے، اس کو اچھے ساتھی دے، وَزَوْجًا كَثِيرًا مِنْ زَوْجِهِ، اور دنیا کے زوج سے اس کو اچھا جوڑا عطا کر، وَزَوْجًا خَيْرًا مِنْ زَوْجِهِ، اور دنیا کے جوڑے سے اچھا جوڑا عطا کر، وَأَدْخِلْهُ الْجَنَّةَ وَعِزْهُ مِنْ عَذَابِ الْقَبْرِ وَعَذَابِ النَّارِ، اور اس کو جنت الفردوس میں داخل کر دے، اس کو جنت الفردوس میں داخل کر دے، یا اللہ تو اس کو جہنم کے آگ سے بچا لے، اس کو قبر کے عذاب سے بچا لے، اس کی قبر کو جنت کے باغوں میں سے باغ بنا دے، اس کی قبر کو نور سے بھر دے، یا رب العزت اس کی قبر کو تحد نگاہ کشادہ کر دے، اس کی قبر کو مشرق اور مغرب سے بھی بڑھ کر جو ہے وہ کھلا کر دے، یا رب العزت تو اس کے جتنے بھی اعمال اور نیکیاں ہیں وہ قبر میں اس کے محافظ بن جائیں، یا رب العزت وہ اپنے پیچھے جو دوست احباب اور خاص طور پہ اپنی اولاد جو رشتہ داروں کو وہ چھوڑ کر چلی گئی، اے اللہ تو اس کی اولاد کا والی اور وارث بن جا، تو اس کے شوہر کو جو ہے وہ بہترین نعم البدل عطا کر، پیچھے رہنے والوں کو صبر جمیل عطا کر، یا اللہ بیٹے جو چھوٹے ہیں اور جو بڑے ہیں اور ان کا شوہر، اے اللہ تو ان کو بہترین صبر جمیل عطا کر، ان کے بوڑھے والدین جو تڑپ رہے ہیں پاکستان میں، جو بے چین ہیں، اور کل ان کا پیغام ملا کہ جنہوں نے نہلایا ہے کیا ان سے میں کسی سے بات ہو سکتی ہے کہ میں پوچھوں کہ میری بیٹی کیسی تھی، اور میں رات کو بھی یاد کر رہی تھی اس کی ماں کو اور دن میں بھی کر رہی تھی، میں نے کہا دیکھو سینہ ایسے تڑپتا ہے، یہ ماں جو ہے پوچھنا چاہتی ہے کہ میری بیٹی جو تھی وہ کیسی تھی، اور دور پردیش میں جب کسی پیارے کی وفات کی اطلاع ملتی ہے، چہرہ نہیں دیکھ سکتے، جنازے میں شرکت سے محرومی، اور پھر پل پل کی جو خبر ہوتی ہے جو دور والوں کو نہیں ملتی، سخت تکلیف کے عام جو تکلیف ہے وہ اس میں دگنی ہو جاتی ہے، تو اے اللہ تو اس کے بوڑھے والدین جو پردیش میں ہیں اور دور ہیں، اے اللہ تو ان کو صبر جمیل دے دے، جوان اولاد کی ڈیتھ ہے اور بوڑھے والدین، اے اللہ تو ان کے بڑھاپے کا سہارا بن جا، اور ان کو جو ہے وہ صبر جمیل عطا کر، اور وہ بہنیں جو پردیس میں ہیں، وہ بھائی جو پردیس میں اور دور ہیں، اے اللہ تو تمام جو رشتہ دار ہیں ان کو سب کو صبر جمیل عطا کر، رضیت باللہ ربا وبالاسلام دینا وبمحمد نبینا صلی اللہ علیہ وسلم، اے اللہ تو ہم سب کو اپنے فیصلوں پہ راضی کر دے، یا اللہ تو ہم سب کے گناہوں کو معاف کر دے، تو ہم میں سے جس کے بھی پیارے اس دنیا سے چلے گئے، اے اللہ تو ان سب کی مغفرت کر دے، اللہم اغفر لحینا ومیتنا وصغیرنا وکبیرنا وذکورنا وانسانا وشاہدنا وغائبنا، اللہم من احییته منا فاحیه علی الاسلام ومن توفیته منا فتوفه علی الایمان، اللہم لا تحرمنا اجرا ولا تدلنا بعدہ، اے اللہ تو ہمارے زندوں کو بخش دے، اور تو ہمارے مردوں کو بھی بخش دے، اور ہمارے چھوٹوں کو بھی، اور ہمارے بڑوں کو بھی، اور ہماری عورتوں کو بھی، اور ہمارے مردوں کو بھی، اور اللہ جو یہاں موجود ہیں ان کو بھی بخش دے، اور جو یہاں موجود نہیں ہیں ان کو بھی بخش دے، اے اللہ تو ہم میں سے جسے بھی زندہ رکھ اسلام پر زندہ رکھ، اور جسے موت دے اسے ایمان پر موت دے، اے اللہ تو ہم سب کو مرتے وقت کلمہ نصیب کرنا، اے اللہ تو ہم سب کو جو ہے وہ موت کے وقت کلمہ نصیب کرنا، اے اللہ سعادت کی زندگی اور شہادت کی موت دے دے، اے اللہ تو ہمیں چلتے پھرتے بس دنیا سے لے جانا، کسی کا محتاج نہ کرنا، اے اللہ جب تک دنیا میں رہے تیرے دین کی خدمت کرتے ہوئے، گلی گلی چپا چپا نگری نگری ہر جگہ تیرے کلمے کو بلند کریں، تیرے دین کو پھیلائیں، اے اللہ تو ہم سے اپنے دین کی خدمت لے لے، اے اللہ وہ خدمت جو تو نے انبیاء اور رسولوں سے لی، دین کی خدمت جو تو اپنے پیاروں سے لیتا ہے، اے اللہ تو ہم کمزوروں سے، ہم ناچاروں سے، اور اے اللہ ہم گناہگاروں سے اپنے دین کی خدمت لے لے، اے اللہ تو ہم سے اپنے دین کی خدمت لے لے، اے اللہ تو ہم آپ سے درخواست کرتے ہیں اپنے دامن کو اٹھا کر، اپنی جھولی کو پھیلا کر، اے اللہ تو ہم سب سے راضی ہو جا، ہمارے ماتھے کے بالوں سے پکڑ پکڑ کر ہمیں صراط مستقیم پہ چلا۔ اے اللہ جن کے والدین دنیا میں زندہ ہیں اور اپنی اولادوں کی فکر ہے، اور اے اللہ ہماری بہن چلی گئی، اب وہ بچوں کے لیے دروازہ کھولنے والا، بچوں کے لیے کھانا پکانے والا، بچوں کے کپڑے استری کرنے والا، بچوں کی خبر گیری کرنے والا، اے اللہ اب تو اس کے بچوں کا والی اور وارث بن جا۔ یا اللہ تو اس گھر کی تنہائیوں کو رونقوں میں بدل دے، یا اللہ تو اس کی اولاد کو صدقہ جاریہ بنا دے، یا اللہ آپس میں بھائیوں میں محبت دے دے، والد کی وہ خدمت کرنے والے ہوں، رشتے ناتوں کو نبھانے والے ہوں، اور اے اللہ تو ان سب کو اچھا سچا پکا مسلمان بنا، اور اے اللہ جتنے دنیا میں یتیم ہیں اور جتنے لوگ تنہا ہیں لوارث ہیں، تو ان سب کی مدد کر، اور اے اللہ تو نے ہمیں اولاد کی نعمت سے نوازا ہے، اور اے اللہ تو ہمیں بہترین طریقے سے اپنی اولاد کی تربیت کرنے والا بنا۔ یا اللہ ہمیں نہیں سمجھ آتی کہ ہم اپنی اولاد کو کیسے سمجھائیں اور کیسے بتائیں، اے اللہ تو ہماری باتوں میں تاثیر دے دے، ہمارے علم کو عمل سے ممیز کر دے، ہمارے علم کو عمل سے مزین کر دے، اے اللہ ہمیں باعمل مسلمان بنا، ہم سب سے راضی ہو جا۔ اور جن کے پاس اولاد نہیں ہے، اے اللہ تو ان کو اولاد عطا کر، اور جو لوگ فارغ ہیں ان کی فراغتوں کا اچھا استعمال کروا، جو دولت مند ہیں اللہ تو ان کو عثمان غنی بنا، عبد الرحمن بن عوف اور نیک اور متقی کے وہ دن رات اپنے پیسے کو تیرے راستے میں خرچ کریں، اور یا رب العزت جو بیمار ہیں ان کو شفاء کاملہ عطا کر، یا رب الناس یا رب الناس وشفی انت الشافی لا شفاء الا شفاؤک لا یغادر سقما۔ اے ایوب علیہ السلام کو شفا دینے والے، تو بیماروں کو شفاء کاملہ عطا کر، اے اللہ جو جیلوں میں ہیں، مسلمان ہیں بے گناہ ہیں اور کفر کی جیل میں ہیں، اے اللہ تو یوسف کی رہائی کا انتظام کر دے۔ اے اللہ آج ہی جیل کی خبر ملی کہ 7 سال سے کچھ لوگ جیل میں ہیں، اور گھر والوں کی بات ہوئی اور بتا رہے ہیں کہ زیادہ تر مسلمانوں نے قرآن حفظ کر لیا ہے، اے اللہ تو ان کو قبول کر لینا، اے اللہ تو ان کی رہائی کا انتظام کر لینا، اور اے اللہ تو جو جیلوں میں ہیں ان کو ان کی رہائی کا انتظام کر دے۔ اے اللہ جن کے گھروں میں جوان بیٹیاں بیٹے بیٹھے ہیں، اے اللہ ان کو نیک ساتھی عطا کر، اور جن کی شادیاں ہو چکی ہیں، یا اللہ تو ہماری شادیوں کو کامیاب کر دے، ہمیں صبر کرنے والا اور شکر کرنے والا بنا، ہم نے اور ہمارے شوہروں میں محبت دے دے، ہم نے اور ہمارے شوہروں میں محبت دے دے۔ اللہم الف بین قلوبنا واصلح ذات بیننا، یا رب العزت قرضداروں کو قرض سے نکلنے کی کوئی راہ پیدا کر دے، بے روزگاروں کو روزگار عطا کر، اور اے اللہ آج اسلام کمزور ہے، اس کا مذاق اڑایا جاتا ہے، وہ ملک جو لا الہ کی قیمت پر خریدا گیا، وہ ملک جس کی قیمت جس کا نعرہ تھا لا الہ الا اللہ، اے اللہ آج وہاں پہ بم کے دھماکے ہیں، آج وہاں پہ لاشیں ہیں، آج وہاں پہ خون ہے، وہاں مسجدیں جو ہیں وہ مسجدوں کو مسمار کیا جا رہا ہے اور نمازی شہید ہو رہے ہیں، اللہ تو ہمارے مسلمانوں کی حفاظت کر، اے اللہ ہمارے مسلمانوں کو اتحاد دے دے، اے اللہ ہمارے مسلمانوں کو سمجھ دے دے، اور اے اللہ تو مسلمانوں کی حفاظت کر، جہاں بھی ہیں کل دنیا میں مسلمانوں کی حفاظت کر، اور مسلمانوں کو ان کا کھویا وقار دے۔ اللہ منصور من نصر دین محمد صلی اللہ علیہ وسلم واجعل منہم، اللہ مخذل من خذل دین محمد صلی اللہ علیہ وسلم ولا تجعل منہم، جو ہم نے مانگا وہ بھی دے دے، اور جو ہم نہ مانگ سکے اور ہمارے حق میں بہتر ہے، اللہ وہ بھی ہمیں عطا کر، اور اے اللہ تو ہم سب کے سب کی بہنوں کے ہر نیک اور جائز خواہش کو قبول کر لے، اور اے اللہ ہم اپنی بہن کے لیے آپ سے درخواست کرتے ہیں کہ اس کے حق میں وہ ساری اچھی دعائیں قبول کر لے جو کسی نیک اور متقی کے حق میں قبول کی جاتی ہیں، اور اے اللہ ہم دعا کرتے ہیں کہ اس کے جو پیچھے کے سارے کام ہیں، اس کے اولاد کے، اس کے شوہر کے، رشتے داروں کے، اے اللہ تو ان کا بہترین کفیل بن جا، تو ان کا بہترین ولی بن جا، تو ان کا بہترین وکیل بن جا، اور اے اللہ ہمیں دنیا میں رہتے ہوئے آخرت کی تیاری کرنے والا بنا۔ ہمیں اپنے قرآن سے محبت دے دے، ہمیں اپنی آخرت سے محبت دے دے، ہمیں جنت کا شوق دے دے، اپنی ملاقات کا شوق دے دے. اے اللہ تو ہمیں اپنی ملاقات کا شوق دے دے. اللہ تو ہم سب سے راضی ہو جا. یا خالق یا مالک یا اللہ، یا غفار یا ستار یا اللہ، یا حنان یا منان یا اللہ، یا حی یا قیوم یا اللہ، اغفر لنا وارحمنا. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا تقبل منا إنك أنت السميع الدعاء. فصلى الله تعالى على خير خلقه محمد وآله وصحبه أجمعين برحمتك يا أرحم الراحمين. آمين ثم آمين.